نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم سورۃ نساء کو شروع کریں گے. سورۃ نساء، بسم اللہ الرحمن الرحیم. یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منہا زوجہا وبس منہما رجالا کثیرا ونساء. لوگو، اپنے رب سے ڈرو جس نے تم کو ایک جان سے پیدا کیا اور اسی جان سے اس کا جوڑا بنایا اور ان دونوں سے بہت سے مرد اور عورت دنیا میں پھیلا دی. سورۃ نساء کا آغاز بہت جاندار ہے. تھوڑی سی بات اس کے بارے میں کرنے کی ضرورت ہے. پورے قرآن پاک میں رجال کے نام کی کوئی صورت نہیں. سورۃ نساء کے نام پر عورتوں کو اللہ تعالیٰ نے حقوق دیے. اسی طرح ایک مستشرق نے کہا کہ اگر مجھے اس بات کا یقین نہ ہوتا کہ یہ قرآن محمد نے لکھا ہے، نعوذ باللہ، یہ بھی ان کا خیال ہے، ہم تو اس کو نہیں مانتے، تو میں یہ ضرور کہتا کہ اس قرآن کو ایک عورت نے لکھا ہے. حقیقت یہ کہ قرآن اللہ تعالیٰ کی مخلوق عورت اور مرد دونوں کے حقوق کی ہی نمائندگی کرتا ہے، لیکن جب آپ قرآن پاک کو تفصیل سے پڑھتے ہیں تو ڈومیننٹلی ایک خیال ضرور آتا ہے کہ اللہ تعالیٰ کی ہمدردیاں عورتوں کے ساتھ ہیں. لیکن افسوس کی بات ہے کہ امت مسلمہ جب اپنے دین سے خود راضی نہیں ہوتی اور اس طرح کی بنکے نہیں دکھاتی جیسا بننا چاہیے، تو باہر یہ خبر پھیل جاتی ہے کہ مسلمان عورت کو اوپریس کرتے ہیں. حقیقت یہ کہ سورۃ نساء جو ہے عورتوں کے مختلف اینگل سے حقوق کا تحفظ کرتی ہوئی دکھتی ہے. اس صورت میں ہم عورتوں سے متعلق اور شادی بیاہ کے معاملے میں کئی چیزیں پڑھیں گے، جس میں یتیم لڑکیوں کے حقوق جو عرب معاشرے میں نہیں دیے جا رہے تھے، وراثت میں حصہ نہیں دیتے تھے عورت کو، اس حصے کو اللہ تعالیٰ دلواتے ہوئے دکھتے ہیں. پھر بے حیائی میں عورتوں کا کیا کردار ہے. پھر اسی طرح گھر ٹوٹنے نہیں دینا. اس صورت میں ہم بگڑی ہوئی عورت کو کیسے سنوارا جائے اور شوہر کے مزاج میں اگر خرابی آ جائے تو پھر عورت اس کو کیسے ڈیل کرے. یعنی آپ کہہ سکتے ہیں کہ ایٹ موسٹ کوشش کرنی ہے اس بات کی کہ گھر ٹوٹے نہیں، گھروں کو بچانا. پھر آپ نے ابھی دیکھا ہوگا اگر کہ سورۃ نساء کی پہلی آیت میں تقویٰ کا لفظ دو دفعہ آیا، جبکہ سورۃ آل عمران کا اہتمام کس پہ تھا؟ وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُفْلِحُونَ. کیا پتہ چلا کہ ایک سورت کے اختتام میں اللہ کا تقویٰ، دوسری سورت کے آغاز میں اللہ کا تقویٰ. تو حقیقت یہ ہے کہ جب اللہ کا خوف ہوتا ہے نا، پھر معاملہ ٹھیک ہوتے ہیں. کوئی بیوی اپنی ذمہ داریاں ادا نہیں کر سکتی پورے طور پر جب تک اس کو اللہ کا خوف نہ ہو. اسی طرح شوہر کا معاملہ، تو ایک تقویٰ حقوق اللہ کا ہوتا ہے، اس میں تو بہت سارے لوگ پاس ہو جائیں گے، لیکن جو فیل ہونے والا تقویٰ ہے وہ انسانوں کا تقویٰ ہے. ہم سب کو اپنے اندر اس تقوی کو ڈھونڈنا ہے کہ کیا حقیقت میں دوسروں کے معاملے میں درست ہوں. پھر اس کے بعد آپ دیکھیے کہ خطبہ نکاح کے موقع پر نبی صلی اللہ علیہ وسلم یہ آیت پڑھا کرتے تھے، جس میں دو بار تقوی کی بریکٹ لگا کر بتا دیا گیا کہ تم جب تک خود اللہ سے نہیں ڈرو گے تم دوسروں کو اس کے حقوق نہیں دے سکتے. پھر اس کے بعد فرمایا وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ. اللہ سے ڈرو جس کا واسطہ دے کر تم ایک دوسرے سے اپنے حق مانگتے ہو. نکاح کیا ہے؟ اگر آپ عقل سے پوچھیں تو ایک نکاح شدہ جوڑے کے آپس میں ملنے اور ایک بغیر نکاح کے ملنے میں کیا فرق ہے؟ چند بول ایجاب و قبول، لیکن اس میں بڑی چیز کیا ہے کہ تم نے ان عورتوں کو اللہ کے نام پر جائز قرار دیے. آپ دیکھیے کہ نکاح میں جہاں اللہ کا نام آتا ہے، ولی کے ساتھ بات ہو رہی ہوتی ہے اور وہ اپنی بیٹی اللہ کے نام پر کسی کو دے رہا ہے، تو یہ ہے وہ نام جس کی لاج رکھنی ہوتی ہے. اور آپ میں سے جو شادی شدہ سسٹرز ہیں وہ سوچئے، چونکہ جو پڑھانا ہوتا ہے اسی پہ سوچتی ہوں، تو صبح سے میرے ذہن میں ایک عجیب سا خیال آ رہا ہے کہ شوہر بیوی، اب آپ صرف میریڈ سسٹرز جو ہیں وہ سوچئے، 20 سال، 25, 30, 40، ماشاءاللہ آپ میں سے بہت ساروں کی میریڈ لائف 50 سال پرانی بھی ہوگی. صرف 3 لفظ آپ کے سارے رشتے کو توڑ سکتے. اور کتنا محتاط ہے وہ کپل کہ جس نے پچھلے 50 سالوں میں یہ 3 لفظ نہیں استعمال کیے. اتنی کچی ڈوری ہے، اور اس ایک چھت کے نیچے دو مختلف مزاج کے انسانوں کو کوئی جوڑ کے تو دکھا ہے. یہ صرف اللہ کا نام جوڑتا ہے. مت سوچئے کہ عورتیں جنت سے آتی ہیں اور مرد جنت کے ہیں، ہم سب اسی دنیا کے ہیں. آج اسلام نے جو رولز دیے تھے ان کو پامال کرنے کی سزا کیا ہے کہ ویسٹ میں پلنے والے اور ویسٹرن سٹائل رکھنے والے، چاہے وہ پاکستان کے کسی گاؤں میں، اول تو وہ شادی کرنے کو تیار ہی نہیں ہے کیونکہ لائبلٹیز ہیں. شادی ہوتی ہے تو کتنے پرابلمز ہیں. और मैं सोचती हूँ कि सूरत निसा की सूरत में हम इस वक्त एक बहुत अहम टॉपिक कवर करने वाले हैं कि उम्मत मुस्लिमा अगर उम्मत वसत बनना चाहती है पहले उसको अपने घरों को ठीक करना होगा। ये बहुत बिग रीजन है आज हमारे नाकाम होने में कि आज हमारे सेटअप बदल गए, हम दूसरों को देखकर जीते रहे। कुरान तो हमें कुछ और ही जीना सिखाता है, तो हम इन सारी चीजों को पढ़ते हुए साथ साथ इस्लाम से मशवरा लेंगे। लेकिन यहाँ याद रखिए, अल्लाह का नाम बहुत बड़ी बात है। कभी आपको अपने शौहर में कोई खराबी दिखे, आदत नहीं अच्छी, गुस्सा करते हैं, कुछ भी, और इसी तरह शौहरों को बीवियों में 10 बातें दिखें, तो फौरन याद कर लीजिए कि अल्लज़ी तसालू नबी वलरहम, कि अल्लाह के नाम पे इसको हलाल किया। हजरत उमर रजी अल्लाह तआला के बारे में मैंने कहीं पढ़ा, वो कहते हैं कि मुझे अपनी बीवी पर कई बातों पर गुस्सा आता है, आता इंसान होने के नाते, लेकिन फिर मैं क्या सोचता हूँ कि ये औरत मेरा खाना पकाती है, ये औरत मेरे कपड़े धोती है, ये औरत मेरे बच्चों को देखती है, ये मेरी ख्वाहिश पूरी करती है, मुझे जिना से रोकती है, कोई बात नहीं, अगर इसके मिजाज में थोड़ा सा बिगाड़ है तो मैं सब्र कर लूंगा। कितना खूबसूरत लगता है। अल्लाह के नबी ने फरमाया कि तुम्हें अगर अपनी बीवी की कोई बात अच्छी ना लगे तो वो ढूंढ लो जो अच्छी है। हर इंसान के अंदर खैर भी है शर भी है, लेकिन आज वेस्ट के टूटने की बहुत बड़ी वजह उनका फैमिली सेटअप है। वो कौम है जो तीर और तलवार से नहीं डरी क्योंकि उनके हाथ में सब कुछ है, आज वो अपने फैमिली ब्रेकडाउन की वजह से इतनी परेशान है कि अब वापस वो इस्लाम को स्टडी करना शुरू हो गए कि क्या करें हमारे बच्चे घरों में रहें, और क्या करें कि हमारे औरतें शादी पे तैयार हो जाएं, और क्या करें कि ये सिंगल मदर्स का सिलसिला खत्म हो और शादी हो गई, अब उसके बाद बच्चे पैदा नहीं करने, बच्चे पैदा हो गए तो मर्द भी एक दिन बच्ची को देखेगा तो माँ काम करेगी, बाप जाएगा तो माँ करेगी, ये इस तरह का सेटअप खराब हो गया। मैं आप सबको रिकमेंड करूंगी कि निकाह A to Z एक सेमिनार हुआ था, 2 हिस्सों में हमने किया था, मैरिड लाइफ से पहले के हालात और मैरिड लाइफ, यानी 2 दिनों में 2 चीजें कवर की थी। जब कभी आपको फुर्सत मिले वेबसाइट से आप उसको डाउनलोड करें और उठते बैठते खाते पकाते सुन लें। मैंने बहुत सारे लोगों को अल्हम्दुलिल्लाह उससे खैर लेते हुए देखा कि घर टूट जाते अगर हम ये ना सुनते, क्योंकि औरत और मर्द जो ना गाड़ी के 2 पहिए और बच्चे उसकी सीट्स हैं, पहियों के अंदर तवज्जुन नहीं होगा, एक पहिया बहुत बड़ा लगा दें एक छोटा लगा दें तो भी गाड़ी बैलेंस नहीं होगी, गाड़ी के अंदर आप ट्रैक्टर के पहिए लगा दें तो भी नहीं चलेगी, और ट्रैक्टर में आप मोटरसाइकिल के पहिए लगा दें तो भी नहीं चलेगी। इतना अहम इशू है ये, जब तक घरों के अंदर सुकून नहीं होगा आप दीन का काम नहीं कर सकते। दीन की गाड़ी चलती शौहर बीवी के तआवुन से है, और वो सिस्टर्स जो कुरान पढ़कर स्ट्रगलिंग फेज में आ जाती हैं और फिर वो रोती हैं और धोती हैं कुरान की महफिल में, तो और रोना आ रहा है, वहां दिल कर ऐसे बन जाए, और इरादे हैं, तमन्नाएं हैं, ख्वाहिशें हैं, और घर जाती हैं तो इस बात पर रोती हैं कि ये हो नहीं पा रहा। कभी गौर करके देखिए तो पीछे वजह क्या है, बेजोड़ शादियां। औरत बच्चे को इस्लामी स्कूल में भेजना चाहती है, बाप कहता है इसको किसी दुनिया के स्कूल में भेजना है, फर्क किस बात का, दीन का फर्क है। अगर मेरे और आपके घर में, यानी आप ये 5वें पारे के शुरू में पढ़ेंगे वहां इंशाल्लाह आपको डिटेल थोड़ी सी फायदा देगी, लेकिन यही बात कर लूं तो बेहतर है कि अगर शादियां ठीक तरीके से होने लग जाए तो बाकी सारे मसले हल हो जाए। आइडियल फैमिली मुस्लिम फैमिली होती है, बाप और माँ और बच्चे, तीनों जब अल्लाह के हुक्मों के अंदर रहते हैं वो सोसाइटीज दुनिया में काम करती हैं। आप पूरी सीरत पढ़ लें और आप सहाबा की जिंदगियां पढ़ लें, सिर्फ नबी सल्लम की पूरी सीरत में एक मौका आपको दिखेगा, हजरत आयशा रजी अल्लाह तआला पे तोहमत लगी थी, सूरत नूर में हम पढ़ेंगे डिटेल्स। किसी बाहर के बंदे ने आपकी बीवी पर जिना तक का इल्जाम लगा दिया, इसके बावजूद अल्लाह के नबी के और हजरत आयशा के कोई क्रॉस क्वेश्चनिंग, कोई नेगेटिव जुमले, उनका रूठ जाना, उनका नाम मनाना कहीं नहीं दिखेगा। इवन आप पढ़ेंगे कि हजरत आयशा ने जब इजाजत तलब की कि मुझे कुछ दिन मेरी माँ के घर छोड़ दें क्योंकि उनको बुखार था, तो अल्लाह के नबी ने जाने दिया, इसके बावजूद आप वहां उनको मिलने जाते थे। कोई इज्दवाजी इशू आपको मुस्लिम सोसाइटी में नहीं दिखेंगे। चंद गिनती के, एक औरत को उसके शौहर ने कह दिया कि अंती अलैया का जाहरी उम्मी, तू मेरे ऊपर मेरी माँ की तरह, वो अल्लाह के नबी के पास आई, खाला उनका नाम था, और कुरान की आयतें उतर गई, कद समे अल्लाहु कौलल्लती तुजा दिलु का फीजा होती है। चंद इक्का दुक्का वाकया थे, ना वहां कोर्ट थी, ना काउंसलिंग थी, ना कोई आपस में मैनेज करवाने वाले थे, ना रिश्ते सिखाने वाले, इतना सिंपल मुआशरा था। और एक वक्त में एक एक मर्द की 4-4 बीवियां भी थी, 3-3 भी थी। लिया तो मैं कुछ और काम आता उसको सामने रखेंगे इंशाल्लाह। फरमाइन अल्लाह काना अलैकुम रकीबा, यकीन जानो कि अल्लाह तुम पर निगरानी कर रहा है, यानी अगर तुम बीवी पर ज्यादती करोगे तो याद रखो कि अल्लाह तुम पे बड़ा है। یتیموں کے مال ان کو واپس کر دو، اچھے مال کو برے مال سے نہ بدلو، اور ان کے مال اپنے مال کے ساتھ ملا کر نہ کھاؤ، یہ بہت بڑا گناہ ہے. یاد رکھیے کہ پیچھے ہم نے بات کی تھی کہ سورت بکرا اور آل عمران جو ہے یہ بدر سے لے کے احد کے دور میں نازل ہوئی تھی، سورت نساء جو یہ احد کے بعد نازل ہوئی تھی. اور احد کی جنگ میں 70 صحابہ مارے گئے، ظاہر ہے کہ 70 عورتیں اگر بیوہ ہو گئی ہوں گی تو کچھ بچے بھی یتیم ہوئے. تو ایک نیا ایشو سوسائٹی میں اٹھ گیا کہ اب ان بیواؤں کے ساتھ کیا کیا جائے اور ان یتیموں کے ساتھ کیا کیا جائے. تو وہ اس وقت کے رواج کے مطابق پسے ہوئے تھے عرب لوگ، نہ تو عورتوں کو وراثت میں حصہ دیتے تھے نہ لڑکیوں کو حصہ دیتے تھے، پوری وراثت گھر کا سب سے بڑا بیٹا لے جاتا تھا کیونکہ جنگوں میں وہ لڑنے بھڑنے کے کام آتا تھا. اللہ تعالیٰ نے اس صورت میں کہا نیوات الیتامہ، دو حق دو. اور یتیم کسی سوسائٹی کا بہت پسا ہوا حصہ ہو سکتا ہے، لیکن اللہ ان کے حقوق بھی ادا کر دیے. فرمایا اگر تم ایسا کرو گے تو یہ بہت گناہ ہوگا، اور اگر تم کو اندیشہ ہو کہ یتیموں کے ساتھ انصاف نہ کر سکو گے تو جو عورتیں تم کو پسند ہیں ان میں سے دو دو تین تین یا چار سے نکاح کر لو. ہاں لیکن اگر تمہیں اندیشہ ہو کہ ان کے ساتھ عدل نہ کر سکو گے تو پھر ایک ہی بیوی کر لو، یا ان عورتوں کو زوجیت میں لاؤ جو تمہارے قبضے میں آئی ہیں. بے انصافی سے بچنے کے لیے یہ بات قرین ثواب ہے، یعنی حقیقت کے یہ قریب ہے. آیت کا یہ ٹکڑا حقیقت میں جو ابھی میں نے آپ کے سامنے رکھا، آیت نمبر 3 کہہ لیجئے، یہ وہ آیت ہے کہ جس کو دیکھ کر غصے میں بھرے ہوئے مرد کے منہ پر بھی اسمائل آ جاتی ہے، اور وہ یوں اسمائل دیتے ہیں اور مونچھوں کو بل دیتے ہیں، اور دیکھا نا 4 شادیاں. اور یہ وہ آیت ہے جس کو دیکھ کر چند لمحوں کے لیے سہی لیکن عورتیں اوفینڈ ضرور ہوتی ہیں. یہ مسئلہ کیوں سورت نساء میں آ گیا؟ صرف یہ وجہ اس کی کیا ہے کہ ہم قرآن کو ویسٹ کی نظر سے دیکھتے ہیں. میں آپ سے پوچھتی ہوں کہ آپ کتنی بہنیں ہیں؟ سسٹر آپ کے کتنے بھائی ہیں؟ وان آپ کے کتنے بھائی ہیں؟ آپ کی کتنی بہنیں ہیں؟ آپ کے کتنے ماموں ہیں؟ آپ کے کتنے چچا ہیں؟ دو. کتنی خالائیں ہیں؟ نا ایک سے زیادہ. تو جب 4 بھائی بہنیں ہو سکتے ہیں، جب ماموں 6 ہو سکتے ہیں، جب بھائی یعنی ہم نے ایکسیپٹ کیا ہوا ہے نا. تو یہ بات کہ ایک مرد کی ایک سے زائد شادیاں ہوں یہ ہم ایکسیپٹ کیوں نہیں کرتے؟ کیونکہ ویسٹ میں لا ہے ایک وقت میں ایک شادی کر سکتے ہیں. اور یہ ایشو بنا بھی تبھی جب یہ چیز تھی. آج ویسٹ میں ایک سے زائد شادیوں کو لیگلی الاؤ کر دیا جائے، جو کہ لیگلی تو اس سے بھی ورسٹ کیفیت میں ہو رہی ہیں، تو پھر دیکھیں ہمیں یہ بھی برا نہیں لگے گا. جب قرآن کو آپ اسلام کی روشنی دیکھتے ہیں، ریئلسٹکلی دیکھتے ہیں، تو آپ اس کو نعمت سمجھتے ہیں. اور دوسری ایک وجہ یہ کہ ہمارے ذہنوں میں ایک تصور ہے کہ مرد جب دوسری شادی کرے گا تو وہ 16 سال 18 سال کی ایک چلبلی سی لڑکی ہوگی، بڑی خوبصورت ہوگی، اور وہ اس کے پیچھے لگ کر آئے گا. حالانکہ آپ صحابہ کو دیکھیے، پہلی بات دیکھیے اس آیت کو اگر آپ نے غور سے سنے تو اللہ کا مشورہ یہ کہ ایک ہی کافی ہے، فواحدہ. یہ ایک رخصت ہے، حکم نہیں ہے. عربوں میں اور پچھلے ادوار میں شادیوں کی کوئی حد ہی نہیں تھی. 100 شادیوں کا ذکر ملتا ہے، حضرت سلیمان کی بیویوں کا تذکرہ ہے، حضرت داؤد کے ساتھ اس طرح کے نام ہے. کوئی حد نہیں تھی، عورتوں سے شادی کر لی جاتی تھی. اسلام نے اس کو لمیٹائز کر کے 4 پہ رکھ دیا. ایک وقت میں ایک مرد 4 ہی بیویاں رکھ لے، ہفتے میں ایک کے پاس 2-2 بار چلا جائے گا تو دیٹس فائن، ان کے حقوق بھی پورے ہو جائیں گے. یہ لمیٹڈ کیا. پھر دوسری بات یہ ہے کہ اس کے ساتھ انصاف کی اتنی کڑی شرط ہے، آگے ایک آیت آئے گی وہاں ہم سنیں گے کہ اس کا آدھا دھڑ جو ہے وہ قیامت کے دن بے جان ہوگا جس مرد نے دوسری بیوی کے ساتھ انصاف نہیں کیا. پھر تیسری بات یہ ہے کہ آج اگر دنیا کے فگرز اینڈ فیکٹس دیکھیں، آپ خود جا کے گوگل پہ دیکھ لیجئے، دنیا میں ہر دور میں عورتیں مردوں سے زائد رہیں. سیکنڈ ورلڈ وار کی کہانیاں جا کے پڑھیے. یہ جو لفظ مجھے اور آپ کو مسز کا بڑا اچھا لگتا ہے نا، مسز فلا، یہ کب ہوا؟ یہ آپ اپنا سر نیم جو اپنے ہسبینڈ کے نام کے ساتھ جوڑتی ہیں، یہ کب ہوا؟ یہ سیکنڈ ورلڈ وار کے بعد ہوا. اتنے مرد کم ہو گئے تھے دنیا میں، عورتیں ڈھیروں ڈھیر تھیں، عورتوں کو مرد نہیں ملتا تھا شادی کرنے کے لیے. اتنے میں اگر کوئی عورت اس کو کوئی مرد ملتا اور شادی ہوتی تو وہ اتنی فخر محسوس کرتی، اپنے باپ کا نام قربان کر دیتی اپنے شوہر کے نام. حالانکہ اگر آپ دیکھیں حضرت عائشہ، کبھی آپ اس کو مسز محمد نہیں سنیں گے. حضرت ام سلمہ مسز محمد نہیں تھی، ہمیشہ عائشہ بنت ابی بکر، فاطمہ بنت محمد، رقیہ بنت محمد. یہ اسلام کا اصول ہے. تو اصل بات کیا ہے کہ ضرورت اور حالات کے تقاضے مطابق. دوسری بات ہے یہ حکم ان کو برا لگتا ہے کہ جو اپنے شوہر کے بارے میں یہ سوچتی ہیں کہ وہ دوسری شادی کرنے جا رہا ہے. آپ اگر ان عورتوں کے ناطے سے سوچیں کہ جس کے پاس شوہر نہیں ہے، جن کے مرد مارے گئے جنگوں میں، مارے گئے یا کہیں بھی مارے گئے، کچھ بھی ہوا، ایسی عورت اگر گھر مل جاتا ہے، سیکیورٹی ملتی ہے، ایک عورت ہے کسی کیمپ میں بیٹھی ہوئی ہے، تنہا ہے، اس کا کوئی شہر میں ہے نہیں، نیو مسلم ہے، ریورٹ ہے، اب اس کا کوئی محرم ہے ہی نہیں، تو اگر کوئی مسلمان بردر इस सोच के साथ कि चलो इसको निकाह में ले आए ताकि इसकी इज्जत इस्मत महफूज हो, तो क्या बुरी बात है? उससे पूछे दूसरी शादी के, वो कहेगी नेमत है। लेकिन मैं और आप जो पहले से मैरिड होती हैं, हम कहते हैं नहीं, हम अपने मर्दों को शादी नहीं करने देंगे, जिना आम। और आज आप देखिए कि वेस्ट में कौन कहते बोली कहनी नहीं है, वहां तो एक वक्त में चार शादियों की नहीं, गर्लफ्रेंड और मिसेस की के, फिर एक को तलाक देना, एक को रखना, एक को तलाक देना, बड़ी अजीब बात है। एक दफा हम किसी काउंटर पे थे, कहीं भी होंगे तो बातचीत चल रही थी, तो जो औरत थी तो वो मेरे हस्बैंड थे, तो हमें कहने की ये आपके हस्बैंड है, तो मैंने उनको बताया कि ये माशाल्लाह इतने साल से, कहती सो स्ट्रेंज आप 15 साल से साथ हैं, यानी उनके लिए एक अजीब बात लगती है। तो याद रखिए एक बिग इश्यू है, इस पर फिर मैं कहूंगी कि डिटेल सुने, लेकिन इस्लाम से नाराज ना हो। अल्लाह के नबियों ने बेवाओं से शादियां की, सहाबा बेवाओं से करते, मुतल्लिकात होती, उम्र में बड़ी होती, खुद नबी सल्लम की बीवियों के बारे में हम सूरत अल अहज़ाब में जब डिटेल्स पढ़ेंगे आंखें खुल जाती हैं, ऐन जवानी का वक्त तो 3 बूढ़ी औरतों के साथ गुजारती है। तो लिहाजा इस पे नाराज़ की जरूरत नहीं है, हमारा चूंकि कल्चर नहीं है इसलिए हमें बुरा लगता है, सिंपल सी बात है। अल्लाह का शुक्र है मैं भी मैरिड हूँ, आप भी मैरिड हैं, जो भी हैं या जो अनमैरिड भी सिस्टर्स हैं, इस मसले को कभी डिस्कस ही ना करें, डोंट मेक एन इश्यू। और आज है क्या, आप सब जितने सब बैठे हैं, मैं आप सबसे एक और सवाल पूछती हूँ, आप में से किसके हस्बैंड की 2 बीवी हैं, कि आप में से किसके बाप की 2 बीवी हैं और 4 की तो बात नहीं। आपके मेरे खानदान में कभी आज तक मैंने आपने कोई ऐसा मर्द देखा कि जिसकी 4 बीवी हैं? मुझे तो नहीं कोई याद आ रहा, इल्ला माशाल्लाह मुझे जहन में भी नहीं आ रहा। पूरे खानदान में कितने मर्द हैं, शायद 1 या 2 हर एक के खानदान में होगा जिसकी दूसरी बीवी होगी, 2 होंगी। नॉन इश्यू को इश्यू बनाया जा रहा है, दैट नेवर हैपन, ये आज नहीं है, ये एक वक्त और हालात की बात है। आज इश्यू है वो ये देखिए कि होमोसेक्सुअलिटी के, ये इश्यू बनाइए। अब ये देखिए कि लड़कियां खुद घर से चली जाती हैं, ये इश्यू है। लड़की लड़का बगैर शादी के रहते हैं, बाद में लड़की को जिम्मेदारियों में डाल के लड़का भाग जाता है, ये इश्यू है। इस पे बात कीजिए और लगता है कि सारा इस्लाम इस चीज में आया और इस पर औरतें भी नाराज है। अगर किसी के दिल में हल्का सा भी ग्रज है ना, तो माफी मांगे, क्योंकि इसके साथ हम खुश नहीं रहेंगे। वरना याद रखिए कि दुनिया का हर रिश्ता हम ज्यादा चाहते हैं। आपका दिल चाहता है कि आपकी ज्यादा बहनें होती? ऑफकोर्स दिल चाहता है, वो भी देखती वो भी देखती, हम कभी जाते कभी उधर जाते। आपका दिल चाहता है आपके ज्यादा भाई बहन हो। जब हम बाकी रिश्तों में इस तरह का महसूस करते हैं, तो अगर बिल फर्ज मेरे शोहर दूसरी शादी कर लेते हैं, हमारा क्या लिया? याद रखिए एक जुमला, बस अकेली बीवियां भी होती है ना, तो मर्दों की मोहब्बत नहीं मिलती, मोहब्बत अल्लाह देता है। सूरत अनफाल में आप पढ़ेंगे कि अल्लाह ने अल्लाह फबैना कुलूबिकुम, दिलों में मोहब्बत है, और बाद वक्त दूसरी बीवी करने के बाद ही तो पहली से मोहब्बत होती है, फिर तो कदर आती है कि वो अच्छी ही थी। और ऐसी हमारी मुस्लिम सिस्टर जो सिर्फ जज्बातियत में आके शौहर एक जायज जगह शादी करना चाह रहा है, वो कहती मुझे तलाक दो फिर करो, और अकेली जाके किसी जगह बैठने को तैयार है, लेकिन वो ये बर्दाश्त नहीं कर सकती कि हम दूसरे में रहें।